يا أيها الذين آمنوا من يرتد منكم عن دينه فسوف يأتي الله بقوم يحبهم ويحبونه أذلة على المؤمنين أعزة على الكافرين يجاهدون في سبيل الله ولا يخافون لومة لائم ذلك فضل الله يؤتيه من يشاء والله واسع عليم إنما وليكم الله ورسوله والذين آمنوا الذين يقيمون الصلاة ويؤتون الزكاة وهم راكعون ومن يتول الله ورسوله والذين آمنوا فإن حزب الله هم الغالبون يا أيها الذين آمنوا لا تتخذوا الذين اتخذوا دينكم هزوا ولعبا من الذين أوتوا الكتاب من قبلكم والكفار أولياء واتقوا الله إن كنتم مؤمنين
نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري وَأَحْلَلُ عُقْدَةً مِّن لِّسَانِي يَفْقَهُوا قَوْلِي رَبِّ يَسِّرْ وَلَا تُعَسِّرْ وَتَمِّمْ بِالْخَيْرِ سورۃ مائدہ آیت نمبر 54 اور اس سے آگے کی چند آیات یا ایھا الذین آمنوا اے لوگوں جو ایمان لائے ہو کس کو پکارا آپ کو کس نے پکارا اللہ نے کہاں سے پکارا آسمان سے ایک پکار لگی جس کو آپ کہہ سکتے ہیں کہ لانگ ڈسٹینس کال ہے آپ کے میرے لیے اللہ تعالیٰ کی طرف سے ایک پکار ہے جب کبھی یا ایھا الذین آمنوا کی آیت آئے تو جی کہا کرے اور دل میں خوشی محسوس کیا کرے کہ اللہ تیرا لاکھ لاکھ شکر ہے کہ میں اس کال کو ڈیزرو کرتی ہوں چلیے کلمہ پڑھا ایمان والی ماں کے گھر میں آ گئے بعد میں لوگوں نے ہمارے لیے کچھ کوششیں کی لیکن شکر اللہ کا اللہ نے آپ کو مجھے اس آزمائش میں نہیں ڈالا جس میں حضرت بلال اور دوسرے لوگوں کو ڈالا تھا تو اس پہ خوش ہو جائیں یہاں تک تو بات ٹھیک ہے اور میں ایک چھوٹا سا انداز دے دوں قرآن پاک کا کہ بعض دفعہ یا ایھا الذین آمنوا سے مراد صحابہ کرام ہوتے تھے اور بعض جگہ منافقین کو آر دلانے کے لیے بھی یا ایھا الذین آمنوا ہوتا تھا یہاں یہ دوسری بات ہے پھر بولتی ہوں ایمان والے دو قسم کے ہوتے ہیں ایک وہ جو کلمہ پڑھ کر اس کے تقاضے پورے کرتے ہیں صحابہ کرام کی طرح اور دوسرے وہ جو کلمہ پڑھ کر اس کلمے کو ایک ڈھال بنا لیتے ہیں اور ان کا کیا خیال ہوتا ہے کہ پڑھ تو لیے کلمہ پڑھ کے رکھا ہوا ہے اور کیا کریں تو یہاں یہ دوسرے گروہ کی بات ہے ہمارے رسول کے اصحاب میں کوئی ایک بھی ایسا نہیں تھا کہ جو کلمہ پڑھ کے اس کے تقاضے نہ پورے کرے اور اس سے پلٹنے کا سوچے یہ تو کبھی ہو نہیں سکتا تو یا ایھا الذین آمنوا سے مراد یہاں ان لوگوں کو احساس دلانا ہے کہ جن کو اللہ نعمت دے دے اور وہ نعمت کی قدر نہ کرے اور یہ وہ لوگ ہیں کہ جن کو اسلام اپنے لیے ایک گلے کی پھانس لگتا ہے تو اللہ تعالیٰ کہتے ہیں مَن یرتد منکم تم میں سے جو کوئی مرتد ہوتا ہے مراد یہ جو لفظ یرتدہ ہے نا رد سے ہے ردی کی ٹوکری سے یاد رکھ لے تردید کا لفظ اردو میں تردد بھی یہی ہوتا ہے کروں کہ نہ کروں ڈبل مائنڈڈ ہونا تم میں سے جو کوئی مرتد ہوتا ہے لفظی معنی ہے مراد یہ کہ تم میں سے جو اس اسلام کے تقاضے نہیں پورے کرتا किधर से पीछे हटता है? दीन ही अपने दीन से। दीन को लिख लीजिए हर वो चीज़ जो दीन से मुतल्लिक है। असल में ये आयात नाजिल हुई थी उस मौके के बारे में, मुसलमा कज़्ज़ाब नबी सल्लम की ज़िंदगी में ही नबूवत का दाई बनता है। उसने दावा किया और अल्लाह के नबी सल्लम ने भी उसको एक ख़त लिखा था, और उसके जवाब में उसने लिखा था कि मोहम्मद रसूलुल्लाह को ये ख़त मुसलमा रसूलुल्लाह की तरफ से, और उसमें उसने कुछ शरायत रखी थी कि मैं आपके ऊपर ईमान लाने को तैयार हूँ, शर्त ये कि आप लिख दें कि आपके दुनिया से जाने के बाद फिर मैं नबी बनूंगा। अल्लाह के नबी ने उसका ख़त फाड़ दिया। ये आपकी ज़िंदगी का पहला फितना था जो आपको ख्वाब के ज़रिए दिखा दिया गया था, और इस शख्स ने इतना बड़ा तूफ़ान उठाया नबूवत के नाम पर, इसने दीन को आसान कर दिया, नमाज़ें मुख्तसर कर दी, ज़कात माफ़ कर दी, दीन में बहुत सारी नरमियां करके दीन को इतना खूबसूरत और खुशनुमा करके दिखाया कि उस दौर में भी, जिसको अल्लाह के नबी खैरुल कुरून और करनी कहते हैं, उस दौर में भी मुसलमा कज़्ज़ाब के साथ लाखों लोग जमा हो गए। शोहरत बड़ी चीज़ नहीं है, बुरे से बुरे अकायद रखने वाले को भी हामी और ख्याल वाले लोग मिल जाते हैं। रुख्सतें ढूंढने वालों को ऐसे दीनदार बड़े अच्छे लगते हैं जो कहते हैं ये भी जायज़ ये भी जायज़, और छोड़ो ये तो बस दीन में सख्तियाँ करते हैं। तो इसको मिल गए, बहुत बड़ा फितना था आपके दौर में, और नबी सल्लम के दुनिया से जाते ही एक बहुत बड़ी तादाद मुर्तद हो गई थी। ये उसकी खबरें, और सूरह मायदा आपकी ज़िंदगी के आखिरी दौर की सूरत है, इसमें हलाल और हराम बहुत सारा है। खैर, आयत का खुलासा करें, फिर इसमें जो भी अमल है वो देखेंगे। अल्लाह डांट रहे हैं असल में, ये या अय्युह अल्लज़ीना आमनू प्यार वाला नहीं है कि या अय्युह अल्लज़ीना आमनू, ये डांट है, या अय्युह अल्लज़ीना आमनू गुस्सा है, डांट है, शर्म करो, इस ईमान की लाज रखो, क्या हो गया तुम्हें, नबी की ज़िंदगी में डिस्ट्रैक्ट हो रहे हो, मुसलमा जैसा शख्स तुम्हें अच्छा लगने लग गया, नबी की तालीमात मुश्किल लगती हैं इसलिए कि वो तुम्हें सहूलतें देता है, रिलैक्सेशंस देता है, तो जाओ फिर शौक से जाओ। मैं यरतद्द मिनकुम अन दीनी, ये असल में कौन सा अंदाज़े तबलीग है, मुहाजिराना या आखिरी दर्जा है, ये वही अंदाज़ है जो या अय्युहल काफिरून ला अबुदु मा ताबुदून है, ये भी कुरान में ही मिलता है। क्या करो, जाओ बस गो, किसी से बहुत गुस्सा हो और अगला कुछ बात भी करना चाहिए ना, आगे से कहता है गो, पीछे हो जाओ, फिर से बात नहीं करो। अब बंदा जी बात करे तो बंदा है, रब ये बात करे तो इसको तो महसूस करिए। अल्लाह कहता है तुम मेरी ज़रूरत नहीं हो, फसौफ़ यातिल्लाहु बिकौम युहिब्बुहुम व युहिब्बुनहु, बस अन करीब अल्लाह ले आएगा एक ऐसी कौम को, युहिब्बुहुम क्या है, वो मोहब्बत करेगा उनसे, पहले किसकी मोहब्बत की बात है, अल्लाह की, और फिर वो भी मोहब्बत करेंगे अल्लाह से, बड़ी खूबसूरत बात है। देखिए दो रास्ते के राही होते हैं, एक वो होता है जो पहले से अल्लाह को ढूंढ रहा होता है, वो ऐसे मरा मरा फिरता है, और वो उसकी मिसाल लेनी है तो सलमान फारसी ले लें, बिकते बिकाते गुलामी की जंजीरों को तोड़ते, पहले यहूदियत में फंसे फिर नसरानियत में आए, दिल नहीं ठुका, बिलाखिर मदीना आए और इस्लाम ले लिया। एक बंदा अल्लाह को ढूंढ रहा होता है, आप सब भी ऐसे ही हैं, आप में से आधे लोग ऐसे होंगे जिनको शुरू से कुछ करना था, तलब थी, आई हैव टू डू समथिंग, मैं मुतमईन नहीं, मैं खुश नहीं हूँ। आप इस तरीके से उस वक़्त तड़प रहे थे कि अल्लाह ने आपको ला के इधर बिठा दिया, अल्हम्दुलिल्लाह आ गए आप इधर। कुछ लोग ऐसे होते हैं जिनको अल्लाह ढूंढ रहा होता है, एक को कहते हैं सालिक, सालिक चलने वाला, सलका से सालिक इल्लाह, एक अल्लाह को ढूंढ रहा होता है, एक को अल्लाह ढूंढ रहा है, दूसरा कौन था कोई मिसाल? अल्लाह के नबी ने कहा अल्लाह इस्लाम को तकवीयत दे दे उमर बिन खत्ताब या अमर बिन हिशाम से, उमर कौन थे, उनको इस्लाम ढूंढ रहा था, उसको नबी की दुआएं ढूंढ रही थी, और सलमान फारसी इस्लाम को ढूंढ रहा था। कईयों को पता ही नहीं होता, दोस्त के कहने पे आके बैठ जाते हैं बस, फिर उनको पता चलता है वाह ये था जिसको मैंने आज तक छोड़ा था, बस समझ लें कि अल्लाह आपको ढूंढ रहा था, अल्लाह ने आपको बुला लिया। यानी सादी बात कर दूँ, कुछ तलब के साथ आते हैं और कुछ की तलब आपको होती है कि ये आ जाए, दोनों तरह के लोग मौजूद होते हैं दीन में। तो अल्लाह ताला कहते हैं युहिब्बुहुम, वो उनसे मोहब्बत करेगा, ये अल्लाह की मोहब्बत होती है, पहले अल्लाह किसी से प्यार करता है, फिर उसको बुलाता है, फिर वो भी उससे प्यार करने लगते हैं, पहले अल्लाह का प्यार है, फिर उन लोगों का प्यार है जो अल्लाह से करेंगे। پہلی خوبی، یعنی داعی دین کی خوبی کیا ہے؟ اللہ کے رستے پہ جمنے والے، استقامت والے، اس کے اوپر تن من دھن لگانے، جہاد کرنے والے کی خوبی کیا ہے؟ کہ اللہ ان سے پیار کرتا ہے. اپنے آپ کو اس نظر سے دیکھیں، آپ سے اللہ پیار کرتا ہے؟ جی، تبھی تو آپ کو ادھر بٹھایا ہے. بخاری کی روایت ہے، مَن یُرِدِ اللَّهُ بِهِ خَيْرًا يُفَقِّهُ فِي الدِّينِ، بخاری کے لفظ ہیں، جس کے ساتھ اللہ خیر کا ارادہ کرتا ہے اس کو دین کی سمجھ بوجھ دے دیتا ہے. تو کیا ہوا؟ پہلی خوبی اللہ ان سے پیار کرتا ہے، دوسری خوبی وہ اللہ سے پیار کرتا ہے، ٹھیک ہے. تیسری پہ چلیے، اَذِلَّةٍ عَلَى الْمُؤْمِنِينَ، مومنوں پر بڑے جھکے ہوئے ہوتے ہیں. اَذِلَّة وہی جو پیچھے ذلول سے ہے. کہاں پڑھا ہے قرآن میں ذلول کا لفظ؟ گائے کا واقعہ، لا ذلول، وہ گائے مٹی میں ہل نہ جوتی ہو. قرآن سے دوستی کرے، ورنہ تو سیدھی سیدھی باتیں ہیں پڑھ کے سنانے والی. بات سمجھ؟ یہ دعا کریں ہم سب، میں بھی آپ کے لیے کرتی ہوں، زبان پہ قرآن آ جائے. اور یہ کب آئے گا؟ جب دل میں آئے گا. لوگ کہتے ہیں حافظے میں آتا ہے، میمورائزیشن حافظے سے کرتا ہے حافظ، لیکن دل جوڑ دیجئے اس میں. اپنی زندگی کا ہم اور غم یہ بنا لے، مجھے قرآن کیوں نہیں آتا، مجھے آیتیں کیوں نہیں یاد ہوتی، مجھے ایک مضمون کی آیت کیوں نہیں دوسری کے ساتھ جڑتی. یہ تڑپے، آپ تڑپیں گے، دیکھیے گا ایک دن صبح اٹھیں گے تو آپ ماشاءاللہ عالمہ بن چکی ہوں گی. اللہ کو تڑپ پیاری لگتی ہے. محنت تو ساتھ ساتھ ہے، محنت کریں گے تو اللہ سنے گا، ورنہ خالی گھر بیٹھ کے نہیں. ٹھیک ہے، تو کیا پتہ چلا؟ اذلۃن علی المؤمنین، مومنوں پر بڑے نرم ہوں گے. رحماء بینہم، رحیم، شفیق، نرم. اور سورہ آل عمران، فبما رحمت من اللہ لنت لہم، اے نبی آپ کے اوپر اللہ کی بڑی رحمت ہے کہ آپ اپنے ساتھیوں کے معاملے میں بڑے نرم ہیں. ولو کنت فظا غلیظ القلب لانفضوا من حولک، اگر آپ ذرا سے سخت دل اور بد زبان ہوتے تو آپ کے قریب سے بھاگ جاتے. تو کیا پتہ چلا؟ تیسری خوبی دائی دین کی، اپنے ساتھ کام کرنے والوں کے ساتھ، اپنے دوسرے مسلمانوں کے ساتھ بڑا نرم ہوتا ہے. یہ نہیں ان کو فتوے دیتا، یہ بھی جہنمی، یہ بھی کافر، یہ فاسق، یہ منافق، بس میں جنتی. چاہے وہ دوسرا فرقہ اور مسلک ہی کیوں نہ ہو، مسلمان کے نام پہ دوسروں کے لیے دل میں نرم گوشہ محسوس کیجیے. بہت ہیں کفر کو سپورٹ کرنے والے، بہت ہیں آگ میں جانے والے، آپ نے کیوں زبردستی مسلمانوں کو بھیجنا ہے؟ آپ کہتے نہیں میرے مسلک میں نہیں ہے تو اس کو جہنم میں جانا چاہیے. میرا مسلک از اکول ٹو جنت. لَن يدخل الجنة الا من کان یہودیا او نصارا، یہ تعصب کی دیواریں گرانی پڑیں گی، پھر دین کے پودے پہ بہار آئے گی انشاءاللہ. چلیے فورتھ خوبی، فورتھ پوائنٹ، عزت علی الکافرین، بڑے سخت ہوتے ہیں کافروں پہ. صرفت الشداء علی الکفار، نرم چارہ نہیں، موم کی ناک نہیں، اصولوں میں پکے، بدتمیزی نہیں مراد، یعنی شدید فارم. چلیے یہاں تک تو چار ہوئی، پانچویں خوبی لکھیے، یجاہدون فی سبیل اللہ. اب اس پہ ہمارا سبق رہ گیا بس ایک، اللہ کے راستے میں جد و جہد کرنے والے ہوتے ہیں. جہاد کیسے کرتے ہیں؟ حق کا جہاد ہی. آگے چلیے، بلا یخافون لومۃ لائم، اور نہیں وہ ڈرتے کسی ملامت والے کی ملامت سے. لوما اور لائم، لوما کیا ہے؟ اسم، اور لائم فاعل کا وزن، اسم فاعل. ملامت کرنے والے کی ملامت سے نہیں ڈرتے، یہ کیا ہے؟ مخالفت کا اپوزٹ. مخالفت دشمنوں سے ہوتی ہے، ملامت اپنوں سے ہوتی ہے. نمبر دو، اس کا آپ ڈفرینس لکھ سکتے ہیں اپنے پیج پہ، ایک کالم بنا لیں. مخالفت کی امید ہوتی ہے کہ دشمن ہے، اب انہوں نے ہماری بات سن کے کوئی نہ کوئی تو نیگیٹو کمنٹ دینا ہی ہے. جیسے گورنمنٹ میں نہیں ہوتا حزب اقتدار اور حزب اختلاف، اب انہوں نے ہم پہ تنقیدیں تو کرنی ہیں جی، یہ ہو گیا. جبکہ مخالفت کے بدلے جو ملامت ہے نا، اس کو بندہ ایکسپیکٹ نہیں کرتا. پھر تیسرا فرق دونوں کا لکھے کہ مخالفت دشمنی کے جذبے میں ہوتی ہے، صاف لگ رہا ہوتا ہے یہ مخالفت اس لیے کر رہا ہے کہ اس کے دل میں ہمارے لیے دشمنی ہے، حسد ہے. اور جو ملامت ہوتی ہے نا، اس کا محرک، اس کا پیچھے کہنا چاہیے کہ کیٹلسٹ جو ہے نا، وہ محبت ہوتی ہے. مثلاً کیا حل کر لیا بیٹا تم نے اپنا، یہ تو نہیں دین کہتا نا کہ اب اپنا خیال ہی نہ رکھو، یہ پڑھ پڑھ کے تم نے اپنی آنکھوں میں نا حلقے ڈال لیے ہیں. اور تمہیں پتہ یہ جو تم نے سکارف لینا شروع کی ہے نا، 10 سال بڑی لگتی ہے عمر سے. بیٹا سوچو نا پھر آخر تمہارا رشتہ کیسے آئے گا. یہ ملامت، ملامت کیا ہے؟ شہد میں لپٹا ہوا زہر، یہ بڑی خطرناک ہے. اور یاد رکھیے گا یہ آیا ادھر اینڈ پہ ہے جملہ، لیکن اصل جو پیچھے ساری چیزیں جس سے اکثر لوگ حق کو پہچاننے ماننے کے باوجود جم نہیں پاتے، استقامت کے درجے پہ نہیں آتے، وہ یہ لا متلائم کی مخالفت ہوتی ہے. اور اس کے اندر ہے لوگوں کا خوف، باتوں کا خوف، لوگ کیا کہیں گے. آپ چار دن کلاس میں آئیں چھپا رہے گا، پانچویں دن آپ ذرا کہیں بھی بات پہ عمل تو کریں، اور ذرا اپنے کسی پیارے سے جو آپ کو بہت عزیز ہے ڈسکس تو کریں، فوراً نگیٹو سوچ لو. آپ کسی سے مشورہ کریں، کیا میں یہ جو سبیل الجنہ آفر ہو رہا کر لوں؟ دو لوگ آپ کو روکیں گے اس سے، ایک جو اس قرآن کے مخالف ہے، آئی نہیں کوئی ضرورت نہیں، ہمارے پاس بھی ایک کورس ادھر آؤ، کوئی ضرورت نہیں ادھر جانے کی، چلیے مان لیا. اور کچھ لوگ ہیں وہ کیا کہیں گے، سوچ لو، ویسے لمبی کمٹمنٹ ہے، ابھی بچے بھی تو چھوٹے ہیں نا. سمجھ گئے؟ اب یہ جو جملے ہوتے ہیں نا نانیوں کے دادیوں کے، تم نے تو دل ہی توڑ دیا، اب یہ دین بھلا یہ تو نہیں سکھاتا کہ رشتے نہ رکھو، خاندان توڑو، اور دیکھو تم بہو کیا کرتی ہو، بیٹا گھر کا ماحول تم نے خراب کر دیا، میرے گھر میں میرے بیٹے، اب تم ان سے پردہ کر رہی ہو تو گھر میں بھائیوں میں پیار کیسے بڑھے گا؟ سنتے؟ اور وہ دیکھو نا، وہ ابا کے دوست کے بیٹے کا بھانجا ہی تو تھا اور تم نے اس سے پردہ کر لیا، اتنا قریبی، یہ لم لم تھے. اور دیکھو وہ میری دوست کہاں سے، مجھے اس نے افریقہ سے میسج کیا ہیپی برتھ ڈے ٹو کا، اور تم نے گھر رہ کے میری برتھ ڈے پہ مجھے سے وش نہیں کیا، یہ ملامتیں. بات سمجھ گئے؟ تم اپنی ہو کے نہیں جا رہی، دیکھو صبح سے آ کے بیٹھی تھی، مہندی سے جا کے گئی ہے، ابھی دوبارہ گئی ہے گھر تیار ہونے کو، ایک تم ہو، تم میری کسی چیز میں مدد ہی نہیں کرتی، یہ ملامتیں. یاد رکھیے ہم سارا دن ان ملامتوں میں سے گزرتے ہیں. آپ سچے دل سے دائیے دین بننے تو جائیے، جو آپ کے ساتھ ہونا ہے آپ کو پتہ ہی نہیں ہے، اپنے بن کے ڈسیں گے محبتوں کے نام پہ، شوہر بھی تانے دیں گے بیگم تم ویسی نہیں رہی، اور دوسرے کہیں تمہیں پتہ ہے یہ جو تم نے گھر سے باہر رہنا شروع کر دیا نا، تو یہ میاں نے دوسری شادی کر لینی ہے. یعنی سب دوسری شادیوں والے وہی ہیں جن کی بیگمات دائیات ہیں، از اٹ ٹرو؟ اور طلاق تو وہ ضرور تمہیں دے گا، تم اب اس کو ٹائم نہیں دیتی. اچھا جی، یہ ملامت ہے. یاد رکھیے آج کے موضوع میں یہ بات ہے، لوگوں کی باتوں سے اوپر اٹھیے، پھر دعوت کا کام کریں. دیکھیے وہ ٹرین ہی کہاں پہنچے گی جو ہر اسٹیشن پہ رک جائے، ہر پتھر پہ رک جائے، پھر ڈرائیور اترے، پھر وہ پتھر اٹھائے، پھر چلے، ہر خوبصورت سین پہ ٹرین رک جائے کہ ذرا دیکھ لو نا کتنا پیارا سین ہے، مسافر خوش ہوں گے یا اس کو گالیاں دیں گے؟ دیکھو میں تمہیں اتنے پیارے سین دکھا رہا ہوں، اور کبھی وہ آپ کو کہ رک جاؤ نا ذرا ادھر تھوڑا سا ہم یہ دیکھیں، نہیں، یہ کام مستقل کرنے والا ہے، ملامتوں سے اوپر اٹھ کے کریں گے تو کام ہوگا. لیکن یہ نصیب کس کو ہوگا؟ ذالک فضل اللہ یوتیہ من یشاء. ساری ملامتوں سے اوپر اٹھنا اور اللہ کے راستے میں جد و جہد کرنا اور کافروں پہ سخت ہونا اور مومنوں پہ نرم ہونا اور اللہ سے محبت کرنا اور اللہ کی محبت پانا، ذالک فضل اللہ. اب سمجھ آئے؟ وہ لوگ اللہ کے فضل میں ہیں جو ان خوبیوں سے متصف ہیں. یوتی ہی میں یشا، دیتا کس کو ہے؟ خوبصورت شکلوں والوں کو، سیدوں کے گھروں میں پیدا ہونے والوں کو، یا کسی عالم کے نسل سے ہونے والے کو؟ نہیں، یوتی میں یشا، وہ جس کو مرضی دے دے. صحابہ کرام اس کی مثال تھے، بلال کالے حبشی، سلمان فارسی، ابو ہریرہ قبیلہ دوس سے، بہت سارے قریشی، رنگ رنگ کے موتی جمع ہوتے ہیں دین کی جگہ پہ. صحابہ کہاں کہاں سے اٹھ گئے تھے، کیا چیز نے ملایا؟ جو لوگ کہتے ہیں نا کیسے جڑیں، وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ، دلوں کو، دو ملکوں کو جوڑنا ہے، دو علاقوں کو جوڑنا ہے، کس کو جوڑنا ہے؟ تو اَذِلَّةٍ عَلَى الْمُؤْمِنِينَ پہ یہ بات ہو رہی ہے، مومنوں کے لیے نرم ہو. آج ہم پہلے کتنے فرقوں میں بٹ گئے نا، پہلے عرب اور غیر عرب، رائٹ، پھر اس کے بعد اردو اسپیکنگ اینڈ انگلش اسپیکنگ، اور پھر اس کے بعد ہم عرب مسلم، بنگالیز مسلم، سومالیز مسلم، اور یہ پاکستانیز مسلم. کیا مسجد ان ناموں سے نہیں مشہور؟ یہ پٹھانی مسجد، یہ بنگالی مسجد، اور چلے ناموں میں کوئی حرج نہیں ہے، لیکن جاتے ہی نہیں. اب آپ دیکھیے کہ اس ایک آیت کو جس کو ہم نے ہلکا سا دیکھا ہے، اس کے بعد آپ کی میری ایک سوچ بنتی ہے، اور وہ کیا بنتی ہے کہ ہم نے ویسا بننا ہے جیسا اللہ چاہتا ہے. جب آپ اللہ کے بنے، آپ کے اندر یہ خوبیاں آئیں، تو بہت سارے لوگ آپ سے کٹ گئے، تبھی تو ملامتیں کرتے ہیں نا. تو اس کا جواب اگلی آیت میں دیکھیے گا، انما ولیکم اللہ ورسولہ، बेशक तुम्हारा वली या दोस्त कह लीजिए, रफीक कह लीजिए, वो तो हकीकत में अल्लाह और अल्लाह का रसूल है, और वल्लज़ीना आमनू, और वो लोग जो ईमान वाले हैं, यानी अब तुम्हारे हकीकी दोस्त, योर वेल विशर, योर फ्रेंड्स, योर सिंसियर्स आर अल्लाह, रसूल और ईमान वाले। पर सारे ईमान वाले नहीं, कौन से ईमान वाले? अल्लज़ीना युक़ीमूनस्सलाह, जो नमाज़ पढ़ते हैं, वह यूतून ज़कात, और वो ज़कात देते हैं, वह हुम राकेऊन, और वो रुकू करने वाले हैं। वहाँ क्या आया था भला? पूरा टैली करें ना आप सुरफत की उस आयत का, ये एक दूसरा वर्जन है, रुकन सुजदा। ठीक है, क्या पता चला? गम ना करो, तुम्हें अगर कुछ लोगों ने मलामत कर भी दी तो तुम्हें अल्लाह और उसके रसूल की दोस्तियाँ मिल गईं। देखिए, एक वक्त में आप दो लोगों को खुश नहीं कर सकते। शादी के बाद बास दफ़ा बच्चियां अपने घरों में इतनी मसरूफ हो जाती हैं कि माँ बाप भी कहने लग जाते हैं कि अब तुम हमारा ख्याल नहीं रखती। बाप तो कम कहते हैं, माएँ ज़्यादा शिकवे करती हैं। लेकिन वो क्या कहती है कि अब मेरे बस मेरे घर के तकाजे हैं, मुझे उसको देखना है। होता है ना ऐसा? और अपोजिट भी हो सकता है। आप मैं जब अल्लाह और उसके रसूल की बात पे अमल करेंगे ना, तो दुनिया हमसे खुश नहीं रहेगी। इसकी वजह समझ लें, क्योंकि विलायत की बात हुई है ना। ला इकराह फ़ि दीन कद तबय्यना रुश्द मिन अलगी। पहले अल्लाह की खूबियाँ आयतुल कुर्सी में थी, फिर कहा दीन में कोई जबर नहीं है, क्योंकि तुम्हारी फितरत को हिदायत खोल के रख दी। और उसके बाद क्या कि अल्लाह वलीयुल्लज़ीन आमनू, अल्लाह ईमान वालों का दोस्त है। क्या करता है बल्ला जब अल्लाह किसी का दोस्त बनता? युखरिजुकुम मिनज़्ज़ुलुमाती इलन्नूर, अंधेरों से रोशनियाँ बुलाता है। क्या इस कुरान के सफ़र में आपकी ज़िंदगी से अंधेरे कम हुए? तासुब के, जहालत के, गम फिक्र के, है ना? ये कुरान हकीकत में रोशनियों वाला सफ़र है। अंधेरे में तो आप सांप और रस्सी का फ़र्क ही नहीं पहचानते। हाथों में सांप पकड़े होते हैं अल्लाह की नाफरमानियों के। कुरान की रोशनी जली तो पता चला ये तो सूद का सांप था। खौफ आएगा, छोड़ देंगे आप उसको। तो अल्लाह की विलायत में आ जाएं, नमाज वाले और अच्छे लोगों का साथ मिलेगा। क्या मिलेगा? टाइटल आज आपको एक मिलने वाला है, वमन यतवल्लल्लाह व रसूलहू। और जो अल्लाह और उसके रसूल से दोस्ती करे, यानी विलायत में आ जाए, मुराद क्या है कि जो अल्लाह और उसके रसूल और अहले ईमान, कौन से? वल्लज़ीना आमनू, इनको अपना दोस्त बना ले, तो खूब सुन लो। फ़इन्ना हिज़्बल्लाहि हुमुल ग़ालिबून, तो बेशक अल्लाह ही की जमात। हिज़्ब कहते हैं टुकड़े को। आप कहते हैं अरबी मुसहफ में हिज़्ब कहाँ लिखा होता है? रुकू की जगह पे। कुरान के हिज़्ब है, इसी तरह रुब के ऊपर भी कभी कभी लिखा होता है। तो ये है अल्लाह की जमात। फिरका बनाना है, जमात बनानी है, गिरोह बनाना है, इदारा बनाना है, कोई नाम देना है अपने आप को, तो हिज्ब अल्लाह का दे दो। अल्लाह का गिरोह, अल्लाह वाले, अल्लाह की तरफ बुलाने वाले, अल्लाह से जोड़ने वाले, अल्लाह से जुड़ने वाले, अल्लाह से अजर लेने वाले। और याद रखो कि यही हुमुल गालिबून। ये वादा अल्लाह का पक्का हुआ, साबित। बदर में हुआ, उहद में हुआ, और सारी जंगों से होते हुए तबुक में हुआ। मैंने नबी सल्लम की जंगें पढ़ाई मलाहम, तो उसमें ये बात पहली दफ़ा मेरी भी नज़र में आई, कभी इस तरह नहीं सोचा था। नबी सल्लम की ज़िंदगी की पूरी सब जंगें, इवन बाद में भी, सिवाय उहद की, वो भगदड़ के हर जंग में मुसलमानों को फतह हासिल हुई। जबकि रिसोर्सिस और असबाब हमेशा गैर मुस्लिमों से कम और थोड़े थे। अब सवाल पैदा होता है कि हिज़्ब अल्लाह में शामिल हो गए तो गलबा ही गलबा है। आप और मैं चाहते हैं हम गालिब हैं। देखें ना, लियुज़ख़िरु वल दीन कुल्ली ही, एक काम लेकर उठे ना, कुरान को, इस्लाम को गालिब करना है। कलिमतुल्लाहि अल उलिया, अल्लाह के कलमे को ऊंचा करने के लिए अल्लाह ही की मदद चाहिए होगी। जितना ज़्यादा आप अल्लाह ताला के साथ ताल्लुक़ रखेंगे, मैं एक छोटी सी मिसाल देती हूँ। आकाश बेल का नाम सुना? बेल होती है ना, कोई भी बेल सोच ले, अंगूर की जो भी है, ज़मीन पे रहती है ना, नीचे रहती है, कमज़ोर सी है। कोई इसको स्टेप इन करेगा, रोन देगा, गिर जाएगी, बारिश आएगी, पानी में बह जाएगी, हवा चलेगी तो उसके पत्ते बिखरेंगे। कमज़ोर सी बेल का एक सिरा पकड़कर आप दरख्त के स्टेम के साथ उसको धागे से बांध दें, थोड़े दिन में क्या होगा? वो बेल जो ज़मीन से ऊपर उठी नहीं रही थी, वो पूरी ऊपर जाके पूरे दरख्त पे छा जाएगी। कुछ महीनों में वो पूरी दीवार बन जाती है बेल की। यही मेरे आपके साथ होगा। लिखिए, आप और मैं कमज़ोर बेल, पाँव में आ जाते लोगों के, रुल जाते। अल्लाह के ताल्लुक की डोरी ने आपको मुझे एक बुलंद मकसद दे दिया ज़िंदगी का। ताल्लुक बिल्ला या हिस्ब अल्लाह में शामिल होना इतनी बड़ी खुशनसीबी है कि यह आपको ज़िंदगी में बुलंदियाँ भी देती है, तरक्कियाँ भी देती है। जितना ऊपर उठना चाहते हैं उतना ताल्लुक बिल्ला मजबूत कर लें। दावत देने वाले का अपना ताल्लुक कच्चा है, दूसरों का पक्का नहीं होगा। ये क्राइटेरियन होता है, एक मेयार है, उससे ऊपर जाते ही नहीं, बहुत थोड़े लोग जाते हैं। बस दफ़ा बुलाने वाले को मेयार हिदायत बना देते हैं नबी सल्लम की बजाय। हमारी टीचर ये नहीं करती, हम भी नहीं करेंगे। हमारे आलिम ये नहीं करते, तो हम भी नहीं करते। एक वो रोशनी का मीनारा तो होता ही है, लेकिन वो कहते हैं इससे ऊपर दीन ही नहीं, ख़त्म। आप अपना मेयार हमेशा बुलंद रखे। लक़द कान लकुम फ़ी रसूलिल्लाहि उसवतुन हसना। अब एक आखिरी आयत पढ़ूंगी, क्या रुकावट है। अभी जितनी बात की इसका खुलासा कर ले। अल्लाह को मेरी आपकी ज़रूरत नहीं है, आराम से घर बैठिए, मौज कीजिए, मस्ती कीजिए, फेशियल करवाइए, मैनीक्योर कराइए, पेडीक्योर कराइए, थीम मैरिजेस कीजिए, बिजी हो जाइए, शॉपिंग करें, टेलर्स के पास जाइए, दुपट्टे रंगवाइए, लहसुन ढूंढिए, करिए, शौक से कीजिए। ये भी अच्छे काम है उनके लिए जिनके पास कोई काम नहीं है, नो प्रॉब्लम। ज़िंदगी का मकसद स्पेंडिंग और अर्निंग, जॉब कीजिए, मनी कमाइए, पैसे लीजिए, दीजिए, शौक कीजिए, लेकिन अल्लाह को आपकी परवाह नहीं है। मैं यरतद्द मिनकुम अन दीनिही, शौक से जाए। क्या होगा, कुर्सियाँ खाली रह जाएंगी। अल्लाह कहता है डोंट वरी अबाउट द चेयर्स। हदीस में आता है कि दीन की जगह में जहाँ खाली जगह होती है वहाँ फरिश्ते आ जाते हैं। सुना हुआ है ना, कोई कुर्सी खाली नहीं रहती। मैं खाली कुर्सी करूँ ये भी, फिर देखिए मेरे से कितना अच्छा बंदा आपके पास आएगा। ये आपकी मेरी अपनी बहादुरी है कि अपनी जगह पे कायम रहें। एक दुआ अल्लाह के नबी की थी सिखाई हुई कि अल्लाह मुझसे अपनी खिदमत ले और मुझे बदलना नहीं। अल्लाहुमस्तहदिमनी वला यस्तबदिलनी। ए अल्लाह मुझसे अपनी खिदमत ले ले दीन की और मुझे ना बदलना, यानी ये जिस कुर्सी पे रिसेप्शन पे मैं बैठी हूँ मैं उठ के ना जाऊँ, मैं ही करूँ। अच्छा नहीं करती तो मुझे सिखा, ठीक काम करा। और सहाबा किराम अपनी नेकी किसी को नहीं देते थे, ये भी याद रखें। जो उनको मिल जाती थी वो कहते थे ये मेरी है, आई विल कीप इट। ठीक है, वो कहते हैं ना कीप गोइंग एंड डू गुड डीड्स। चलिए अल्लाह की ये बात सुन ली। अल्लाह कहता है तुम जाओगे किसको मिलोगे, तुम्हें कौन मिलेगा, जिससे अल्लाह प्यार करेगा उसको। आप इसको एक मिसाल, एक बीवी नखरे करती है, उसका मिजाज ही नहीं सीधा, चलो जाओ। आप कहते हैं जाऊंगी इसको कदर आएगी, ये होगी। अल्लाह कहते हैं जाके तो दिखाओ, तुम जाओगे तुमसे अच्छी बीवी तुम्हारे शोहर को अल्लाह देगा। ये मैं अपने आप को कह रही हूँ। मुझे बीवी होने के नाते कोई मान नहीं कर लेना चाहिए कि मेरे से अच्छी बीवी कोई नहीं। आज जाके तो देखिए अब होता क्या, ज़रा सी धमकी दें हम उनको और फिर देखिए आगे होता है क्या। वो भी उनसे प्यार करेंगे, वो भी करेंगे, बीवी भी प्यार करेगी, शोहर भी उसको प्यार करेगा। आप में से कोई एक घर में हमेशा नहीं रह सकता मलकियत में, अल्लाह का दीन तो इससे बहुत बड़ी चीज़ है। तो लिहाजा आजजी, बींग हम्बल, अज़िल्लतिन अलल मोमिनीन, आइज़्ज़तिन अलल काफिरीन, युजाहिदूना फ़ी सबीलिल्लाह। अब ये सब करते कराते आप बन गए अल्लाह की दोस्ती में, आ गए हिजबुल्ला बन गए। सवाल पैदा होता है क्या चीज़ रुकावट है। लिख लीजिए, चाहते हैं हम सारे, मैं आपसे एक एक से पूछूंगी, आप रो रो के मुझे बताएंगे। बड़ा दिल करता है कुछ करने को, जिंदगी जा रही है, कमजोर हो रहे हैं, बीमार हो जाएंगे, ये कुछ कर ले, क्या चीज़ रुकावट है। वो आयत 57 में आप पढ़ लीजिए, या अय्युहल्लज़ीना आमनू, फिर गुस्सा है, ए ईमान वालो, यानी ए ईमान का कलमा पढ़ने वालो, ला तत्तखिज़ुल्लज़ीना इत्तखज़ू दीनकुम खुज़ुवा, मत बनाओ उनको जिन्होंने तुम्हारे दीन को खेल बना लिया, खुजुवन मजाक व लाइबन और खेल, मिनल्लज़ीना ऊतुल किताब, अहले किताब में से, यानी नाम किताब का लेते हैं और दीन को खेल तमाशा बना लेते हैं, मिन कब्लिकुम तुमसे पहले भी थे, वल कुफार और काफिरों को अवलिया दोस्त ना बनाओ। ऊपर क्या था, हिजबल्ला बन जाओ, भाई मैं ये तवल्ला, ये ऑपोजिट है। अल्लाह की विलायत से वो निकलता है जो दीन को खेल तमाशा बना लेता है। वत्तकुल्लाह इन कुंतुम मोमिनीन, अल्लाह से डर जाओ अगर तुम ईमान लाते हो। ये हैं जी बेकार महफिलें। आपको इस आयत की कोई तफसीर की ज़रूरत है? शाने नज़ूल में तो आपको सुनाया था ना कि अज़ान का मजाक उड़ाता था एक शख्स, और जब भी अशहद अन्ना मोहम्मद रसूलुल्लाह का लफ्ज़ आता तो कहता झूठा जलकर राख हुआ, नबी सल्लम को गाली देता था। उसके अपने ही घर में आग लग गई एक दिन चिराग से और वो जल के राख हो गया। जो अल्लाह के नबी का मजाक करे हमें उसकी कोई फिक्र नहीं करनी चाहिए, अल्लाह काफ़ी है उसके लिए। ठीक है, आपके मेरे लिए इस चीज़ में एक सबक है कि जब दीन खेल तमाशा बन जाता है तो बंदा हिज़्ब अल्लाह में शामिल नहीं होता। देखिए मिसाल फिर आ जाती है ज़बान पे, क्या करूँ, बच्चे को जब तक माँ का दूध मिलता है ना वो दूसरा दूध नहीं पीता। जिस दिन माँ उसको रंग बिरंगे मशरूब और मीठी चीज़ें और आर्टिफिशियल ड्रिंक्स देने लगती है ना, दूध छोड़ देता है। दूध प्योर ऑर्गेनिक प्लेन फीका, इसके मुकाबले में खट्टी मीठी चीज़ें कैंडीज बच्चे नहीं दूसरी चीज़ें लेंगे। सच्चा प्योर दीन मलामतों से पाक, जिसमें अल्लाह को अल्लाह का हक दिया हो, बंदों को बंदों का हक दिया हो, जब तक ये आपके पास है ना, आपको ये रंग रौलक मेले बत्तियां फूल तालियां तमाशे नहीं अच्छे लगेंगे, टेस्ट ही नहीं होगा आपका। जो लोग एक बार इसमें पड़ जाएं, आप लेके तो आइए जरा अपनी किसी ऐसी फ्रेंड को कि जो ऐसी चीज़ों में दीन के नाम पे खोई हो, वो कहेगी बोर मैं थक गई, 3 घंटे बहुत लंबा, मैं तो 1 घंटे बाद जा रही हूँ, उठ के चली जाएंगी। टेस्ट नहीं बना होता, डिवेलप नहीं हुआ होता। और इसको दूसरे रंग में लीजिए, दुनिया के तमाशे। आज के दौर के मुसलमान, मैं अपने ऊपर लेकर कहूँगी, जिस कल्चर को मैंने बहुत करीब से देखा है वो कौन सा है कि जिसमें सोशलाइजिंग, शादियाँ, मंगनियाँ और मेहंदियाँ और पार्टीज, दावतें इतनी कसरत से हो गई, कुरान क्लासेस में नहीं आते। पिछले साल में से तकरीबन मैंने 6 महीने पाकिस्तान गुजारे हैं कमोबेश। मैंने वहाँ जाकर देखा, एक दिन मैं गई, मेरी ममानी थी तो मुझे दिखाती हैं इतने सारे कार्ड्स, कहने लगी ये 1 महीने की शादियों के कार्ड्स हैं, और दिखा रही हैं जुम्मे को अक्सर होती है या संडे को होती है वहाँ शादियाँ, कहती कि ये देखें कि एक एक जुम्मे पे दो दो तीन तीन शादियाँ भी हैं। एक में कहती हैं हम जा ले जाते हैं, दूसरे में एक बेटे बहू को कहते हैं तुम चले जाओ, तीसरे में और ना जाएं तो क्या। और हर जगह कम से कम लीस्ट 5,000 रुपीज़ का एक नोट, कम अज़ कम सलामी दे दें, बर्तन दे दें, जो भी करें। आप 3 घरों में आप गए शादी पे, 3 तो 15,000 तो गए, और ये भी तो दूर की बात है, जो घर की शादी है एक एक का जोड़ा 20-20, 25-25, 30-30 हज़ार रुपये का, लाख लाख रुपए पे एक एक शादी पड़ती है। और एक ने मुझे बताया कि इस शादी में जो बेचारे साहिबे दर्द थे अपनी घर की बहू बेटियों औरतों की, कि इनमें से एक एक ने इस करीबी घर की शादी को, देवर की होगी, भाई की होगी, किसी का कुछ, एक एक ने 2-2 लाख रुपए के कपड़े बनाए हैं, 4 जोड़े बनाए हैं, 2 लाख लग गए। क्या करें अब्बा, चाहिए ये मेहंदी का, ये उपटन का, ये शादी का, ये वलीमे का, ये है लाहवम वाला आयबन। जब जिंदगी में इन चीज़ों को आप जगह दे लेंगे ना बहुत ज़्यादा, तो फिर उसके वक्त में ये जाहिदु फिल्ला नहीं होगा। आप ये छोड़ें वो आपके पास उससे भी ज़्यादा चिपकेंगी, लेकिन आपके ये चक्कर चक्कर ख़त्म हो जाएंगे। फ्रेम ऑफ माइंड की बात करते हैं, अल्लाह सुबहान तआला ने इन आयतों में हमें बहुत डांटा है, पता नहीं आपको डांट पड़ी है कि नहीं पड़ी, फील इट, ये डांट है। आप कहते हैं कि हम तो अल्लाह का हक भी देते हैं, और ये बड़ा क्वेश्चन होता है सबका, क्या करें, अल्लाह का हक, बंदों का हक कहाँ से क्या दें, तो ज़रा सा इसको समझे। देखिए यहाँ इर्तदाद वो तो था ना, दीन छोड़ना, अल्हम्दुलिल्लाह आज के भी इस गए गुजरे दौर में कोई नहीं छोड़ता दीन का नाम, कोई नहीं छोड़ता। आप ड्रंक मुस्लिम को भी जाके कहते हैं, ड्रंक नशे में धुत बेहोश, आप उसको कहते यू आर नॉट मुस्लिम, तो थप्पड़ मारेगा आपके मुंह पे। और आप किसी ड्रंक मुस्लिम से पूछिए डू यू लव मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, तो वो साथ ही शायद अंगूठे भी चूमेगा और कहेगा यस आई लव मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। नाम नहीं छोड़ना चाहते हम इस्लाम का, निस्बतें नहीं तोड़ना चाहते, लेकिन हम उसके तकाजे नहीं पूरे कर पाते। इज इट ट्रू? आपने बताया एक वक्त आएगा इस्लाम नहीं बचेगा मगर इस वन, नाम रह जाएगा इस्लाम का, जैसे बादाम और छिलका। देखिए छिलका ऊपर का खोल है, असल चीज गिरी है, छिलके की क्या हैसियत है, वो तो प्रोटेक्शन थी, गिरी अंदर है। आज इस्लाम का छिलका है हमारे पास, गिरी चली गई, नमाज की रूह चली गई, रोजे की रूह चली गई, हज की रूह चली गई, और जो इबादत के अलावा मामला थे उसका तो हाल ही को इतना पूछे। ठीक है, गूदा नहीं है इस्लाम का आज हमारे पास, हम इस्लाम का नाम लेते हैं। और आपने फरमाया कुरान नहीं पढ़ा जाएगा मगर रस्मन, इस्मन और रस्मन दो लफ्ज याद कर ले, नाम रह जाएगा इस्लाम का और कुरान सिर्फ एक रस्म रिवाज, ईसा ले सवाब, हसूल सवाब, बख्शिश के लिए, बरकत के लिए, तावीज में सूरत कौसर की आयतें डाल दो, बच्चे को नजर नहीं लगेगी, सूरह कलम की आखिरी आयतें पढ़ के फूक दो, नजरे बद के असर से बच जाओगे, और लंबी चौड़ी कहानियां। जब कुरान से ये रह जाएगा ना, तो इस्लाम का वही हाल होगा जो आज हमारा हुआ है। तो अल्लाह ने इन आयतों में या अय्युल्लज़ीना मुनाफिकून नहीं कहा, या अय्युल्लज़ीना नाफ़कू नहीं कहा, कहा अमन है, लेकिन डांट उन्हीं को है कि ज़रा सा अपने आप को रिकॉल करो, रिकन्सिडर करो, ریہیبٹ کرو، کیا ہو گیا ہے تمہیں؟ اللہ نے جسم دیا، عقل دی، شکل دی، گھر دیا، گاڑی دی، تمہارے پاس کون سی نعمت نہیں ہے جو اسلام کے لیے چاہیے ہوتی ہے؟ کدھر لگ رہی ہیں تمہاری چیزیں؟ دیکھیے، کبھی نبی صلی اللہ علیہ وسلم کے ساتھی جو کل ذکر ہوا، جس کا ان کا سٹیٹس، سٹینڈرڈ لیونگ، زندگی، ارتھنے سب کچھ لائے، اور آج کے ایک اوسط مسلمان کا لا کے دیکھیے، کوئی تقابل ہے؟ کوئی ابو بکر کی کوٹھیاں تھوڑی تھی، اور عمر کی کوئی ملیں تھوڑی چلتی تھی، اور فیکٹریاں تھوڑی تھی، اور ان کے پاس کوئی ٹیکسیاں تھوڑی تھی جن کو چلاتے ہیں، یا ان کے پاس کوئی بزنس تو نہیں تھا، ادھر ادھر کی ٹرانزیکشنز تو نہیں تھیں، جو تھا بس وہ لے آئے. آج ہمارے لیے یہ بہت مشکل ہے. دیکھیے ابو بکر کتنے کمزور، جسم پتلا، نرم دل، چھوٹے تھے، لیکن اندر عزم تھا. آج یہ مانگیے، مال نہ مانگیے، مال سے بے رغبتی مانگیے. ایک بردر ہے، وہ اکثر کہتے ہیں اللہ مال دے عثمان جتنا تو دل بھی دے عثمان جتنا. مال سے کچھ نہیں ہوتا، حوصلہ مانگیے. بہت کچھ بڑے بڑے جسموں کو تو قرآن نے بہت آگے جا کے تنقید کیا ہے کہ وہ اذا رائیتہم، جب تو ان کو دیکھتا ہے تو جیبو کا اجسامم، تجھے ان کے جسم جسے بڑے اچھے لگتے ہیں، لیکن ان کے اندر وہ ایمان، وہ رغبت نہیں جو کہ ابو بکر میں تھی. تو یہ ایک ڈانٹ تھی، کسی بھی لیول پہ اسلام کو چھوڑنا، عمل میں چھوڑنا، عقیدے میں پیچھے ہونا. دوسری طرح ہمارا حال پتہ کیا ہوتا ہے، کہ ہم نے اللہ کے بھی حق بندوں کو دیے ہوتے ہیں. یہ جو ہم دین پہ آتے ہیں تو لوگ ہم سے کیوں ناراض ہوتے ہیں، ایک سوال پوچھ لیں آپ مجھ سے. اس کی وجہ یہ نہیں ہے کہ ہم حقوق العباد نہیں پورے کرتے، اس کی وجہ یہ ہے کہ ہم نے بندوں کو اللہ کے حق دیے ہوتے ہیں. بس جب قرآن آتا ہے نا تو وہ اللہ والے حق واپس لے رہے ہیں. یعنی یہ جو کہتے ہیں شوہر مجازی خدا، یا آپ نے کیا کیا ہے؟ اس کو اس کے حق سے زیادہ دے دیا ہے. تو آپ کو سمجھ ہے کہ مجازی کوئی نہیں ہوتا، بس حقیقی خدا ہے کہ الہ حکم الہ واحد. بس آپ ناراض ہو جائیں گے، وہ کہ پہلے تو بیگم تم میرے ساتھ فلم دیکھتی تھی، تم میری مرضی کے کپڑے پہنتی تھی، تم اپنی نمائش کرتی تھی، اب تم خراب ہو گئی ہو. یہی مسئلے ہوتے ہیں نا دین پڑھنے کے بعد بیویوں سے، میں تمہیں آگے نہیں بٹھاؤں گا، تم منہ لپیٹ کے بیٹھ جاتی ہو، پردہ شروع کر دیا. آپ بولے میں آپ سے نہیں کر رہی پردہ. ایک عورت، میں نے میاں کو بتا دیا میں پردہ کر رہی ہوں، تو میرے میاں تو ناراض ہو کے غصہ کر رہے. میں نے کہا بات سنے، آپ نے ان کو غلط سمجھ آیا ہے، آپ نے یہ بولا کہ میں آپ سے پردہ کرنے لگی ہوں. آپ کو کہنے کی کیا ضرورت ہے میاں کے سامنے؟ میاں سے تو آپ پردہ کرتی نہیں، تو ان کو بتانے کی کیا ضرورت ہے کیا پردہ کر رہی ہیں؟ شور کیوں مچایا آپ نے؟ اتنی دھوم کیوں مچا لی اپنی اس نیکی کی کہ روک لو مجھے، میں پردہ نہ کر لوں. یہ نہ کیجیے. یہ سب کچھ وقت کے ساتھ سمجھ آتا ہے. وہ مرتد ہونے والے تو گئے، کھلم کھلا انکار کرنے والے، لیکن آج اندر ہی اندر کا ارتداد بھی ہے. آج اندر سے کئی چیزوں پہ ہم جا چکے ہیں. آج بھی دیکھیے، سود کے موضوع پہ مرتد ہو چکے ہیں مسلمان کئی، شراب کے موضوع پہ کئی مسلمان مرتد ہو چکے ہیں، لباس حجاب کی پابندیوں پہ کئی مسلمان عورتیں مرتد ہو چکی ہیں، اپنی نمائش اور زبائش میں کئی عورتیں مرتد ہو چکی ہیں. اب اس سے زیادہ کڑوے جملے میں کیا بولوں؟ آپ جس چیز کو دین کی ریجیکٹ کرتے ہیں نا، ایکسیپٹ نہیں کیا نا، تو وہ ریجیکٹڈ ہے، سیدھی سی بات ہے. تو آج یہ ارتداد ہے جس نے آپ کو مجھے دین کے کام کرنے سے روکا ہوا ہے. لوگ کہتے ہیں عمل ہی نہیں کر رہے تو دوسروں کو کیا بتائیں، اور دس اینڈ دیٹ، دس اینڈ دیٹ. تو یاد رکھیے، یہ ایک دم نہیں ہوتا، لیکن اس وقت آپ اور میں اپنے آپ کو اپنی عدالت میں کھڑا کر کے یہ سوچتے ہیں کہ ہم کہاں کھڑے ہیں، میں کہاں کھڑی. اکیلے بیٹھ کر آپ ایک لسٹ کھول لیں پوری اسلام اے ٹو زی کی، اور بیٹھ کر کاغذ قلم لے کر ایک ایک چیز پہ خود کو پوچھے، اس میں کدھر کھڑی ہوں، اس میں کدھر کھڑی ہوں، اس میں کدھر کھڑی ہوں. بس انشاءاللہ مجھے لگتا ہے کہ اس کے بعد آپ کے پاس ایک ہینڈ فل لسٹ آ جائے گی جس پہ کام کرنا ہے. حزب اللہ میں داخل وہی لوگ ہوں گے جو اسلام کو اپنے لیے باعث فخر سمجھیں گے، انشاءاللہ تعالیٰ.